بسم الله الرحمن الرحيم نحمد ونصلي على رسوله الكريم. کتاب فیوز یزدانی جو ترجمہ فتح ربانی کا حضرت شیخ عبدالقادر جیلانی رحمۃ اللہ علیہ کی اصلاحی مجالس کا مجموعہ ہے، جس میں سے ہماری اس اتوار کی مجلس سے پڑھا جا رہا ہے. اللہ پاک سے مانگ کر بیٹھیں کہ اللہ نے اس میں جو روحانی تاثیر رکھی ہے، جو نورانی تاثیر رکھی ہے، جو ایمانی تاثیر رکھی ہے، جو ایقانی تاثیر رکھی ہے، جو احسانی تاثیر رکھی ہے، ہمارے دلوں میں بھی اتر جائے تاکہ ہمارے دلوں کی کامل اصلاح ہو جائے، جو ہمارا اس مجلس سے مقصود ہے. ہم تو اس طلب کو لے کے بیٹھیں کہ ہمارے دل بن جائیں، سنور جائیں، پاک ہو جائیں، صاف ہو جائیں، شفاف ہو جائیں، نفس کی علائشوں سے پاک، بگڑی طبیعت کی علائشوں سے پاک، ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک، اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے، یہ قرین بن جاتا ہے، یہ دل میں علائشیں ڈالتا رہتا ہے، اس کی علائشوں سے پاک انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست فرمائیں گے، ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والے بنیں گے، اللہ کی محبت سے معمور ہوں گے، اللہ کے رداب و شوق اور رغبت سے ابھارنے والے بنیں گے، اللہ کے نافرمانی سے ہمیں روکنے والے بنیں گے. دل کا اصلی کام یہ ہے اور یہی اللہ والوں کا مقصود رہا، یہی دل کا تصفیہ ہے، نفس کا تزکیہ یہی ہے کہ اپنے اندر کے منفی جذبات کو دبانا آ جائے اور شریعت مطہرہ پر چلنے کی صلاحیت مل جائے. تو یہ جو ہم پڑھ رہے ہیں ان کے اندر بھی اللہ نے تاثیر رکھی ہے. پچھلے اتوار کی چند سطریں دوبارہ پڑھ لیتے ہیں. فرماتے ہیں، صاحب زادہ قضاء و قدر پر راضی ہونا بدرجہ لذیذ ہے منازعت حق کے ساتھ دنیا کھانے سے. جو مجمع آپ کے پاس اس وقت بیٹھا ہے، بات آج سے ہزار سال کی ہے لیکن آج بھی تاثیر ہے. یہ اپنے مرید کو صاحبزادہ کہہ کے خطاب فرماتے ہیں کہ صاحبزادہ عربی میں غلام ہے، یا غلام. صاحبزادہ یہ ترجمہ کیا ہمارے مولانا عاشق علی میرٹھی رحمۃ اللہ علیہ نے. قضاء و قدر پر راضی ہونا بدرجہ لذیذ ہے منازعت حق کے ساتھ دنیا کھانے سے. اس کی حلاوت صدیقین کے قلوب میں خواہشات و لذات کے حاصل کرنے سے زیادہ شیریں ہے. یہ ساری باتیں ذوق کی ہیں جی. جب ذوق بیدار ہو جاتا ہے، صحیح ذوق جو ہے، اللہ سے مانگیں کہ اللہ ہمارے بھی دلوں کے صحیح ذوق کو بیدار فرما دیں. یہ صاحب ذوق ہیں، یہ چکھ کر بتا رہے ہیں، ہم تو سن رہے ہیں، پڑھ رہے ہیں. انہوں کے دل کے اندر ایک مجاہدہ کیا، نفس کو مغلوب کیا، نفسانیت کو مغلوب کیا، ماحول کی فضاؤں پر غلبہ پانا سیکھا، شیطان سے بچنا سیکھا. تو ان کے دل کے اندر کا جو خاص حادثہ ہے، وہ ادراک، وہ بیدار ہوا، اس بنا پر جو چکھ رہے ہیں بتا رہے ہیں. سمجھتے ہیں کہ صاحبزادہ قضاء قدر پر راضی ہونا، ہر وقت اللہ کی طرف سے فیصلے ہوتے رہتے ہیں، تقدیری فیصلے ہوتے رہتے ہیں، کبھی خوشگوار کبھی ناگوار. یہاں فرما رہے ہیں اس پر راضی ہونا یہ بدرجہ لذیذ ہے منازعت حق کے ساتھ دنیا کھانے سے. کہ دنیا کی لذتیں، ہم تو دنیا کی لذتوں کے مانوس ہیں، اسی کے پیچھے پڑے رہتے ہیں. وہ فرما رہے ہیں کہ یہ دنیا کی لذتیں ہیں جو اللہ سے جھگڑ کر کہ یہ کیوں نہیں ملا، یہ ملنا چاہیے تھا. ہمارا تو روز کا معاملہ یہی ہے. اس سے جو دنیا کی لذیذ چیزیں ہم کھاتے ہیں، یہ جو راضی رہنا ہے یہ بدرجہ لذیذ ہے، تھوڑا بھی نہیں. اور اس کی حلاوت صدیقین کے قلوب میں، عام بندوں کے نہیں ہے، صدیقین کے قلوب میں خواہشات لذات کے حاصل کرنے زیادہ شیریں ہے. اللہ سے مانگے اللہ ہمیں ان دنیاوی اور دنی ان لذات سے جو زیادہ شیریں چیز ہے اس کی تمنا کرنے والا بنا دے. صدیقین کی قلوب میں خواہشات و لذات کا حد کرنا زیادہ شیری ہے کیا؟ قضا قدر پر راضی رہنا. اللہ کا شکر ہے اللہ نے ہمیں دکھائے ہیں ایسے اللہ والے بندے. اپنے حضرت کا واقعہ بہت دفعہ میں سناتا ہوں. ننانوے سے لے کر 97 تک نیچے کا دھڑ بالکل کام نہیں کرتا تھا. بستر پر ہر وقت, چارپائی پر ہر وقت. آج کا بوڑھا تو روتا ہے کہ میں تو بس بستر پڑ گیا ہوں, میں یہ ہے وہ ہے سو قسم کے. حضرت اتنے خوش ہیں. قاری افتخار صاحب ایک دفعہ وہی راوی ہیں, فرماتے ہیں کہ حضرت کیوں حاضر ہو, پوچھا تو کیا حال ہے, پوچھتے ہیں. اللہ کا شکر ہے اس چارپائی پر اللہ بادشاہ عطا فرما دی ہے. چارپائی پر بادشاہ عطا فرما دی ہے کہ میری ساری ضروریات اللہ یہاں پوری فرما رہے ہیں. جمعہ, جماعت, عیدین, جنازہ, عیادت, ان سے رخصت مل گئی. اس پر مقام شکر. بجائے اس کے یہ رونا باہر جا نہیں سکتا. عقل بڑا روتا ہے, روتا ہے نا کہ بس اب تو کچھ کیلے شکوے. یعنی اس حال پر بھی وہ لطف اٹھا رہے. یہ نظر آپ کے الفاظ سے ظاہر ہو رہا ہے نا کہ مزے میں. تو یہاں یہ فرما رہے ہیں کہ یہ اس کی حلاوت صدیقین کے قلوب میں خواہشات و لذات کے حاصل کرنے سے زیادہ شیریں ہے. وہ ان کے نزدیک ساری دنیا و مافیا سے زیادہ میٹھی ہے. کیوں؟ کہ وہ زندگی کو باوجود اس کے مختلف حالتوں کے خوش عیش بنائے رکھتی ہے. کہ ہرچے از دوست می رسد نکوس, فارسی کا ہے. لوگوں کو علم اور عمل اور اخلاص کی زبان سے نصیحت کر. آگے فرما رہے ہیں, یہ بات تو یہاں ختم ہو گئی, کہ لوگوں کو علم اور عمل اور اخلاص کی زبان سے نصیحت کر, اور علم بلا عمل کے زبان سے مت سمجھا, ورنہ تجھ کو مفید ہوگا نہ تیرے پاس والوں کو نفع دے گا, نفع دے گا. جناب رسول اللہ صلی اللہ علیہ وسلم روایت ہے, آپ صلی اللہ علیہ وسلم فرمایا کہ علم پکارتا ہے عمل کو, بس اگر وہ اس کے بلانے سے آ جاتا ہے تو علم ٹھہر جاتا ہے ورنہ چل دیتا ہے. یعنی اس کی برکت چل دیتی ہے اور حجت تجھ پر رہ جاتی ہے. تو اپنے علم کے فتنے میں پڑا ہوا عالم رہ جاتا ہے. اپنے علم کے فتنے میں پڑا ہوا عالم رہ جاتا ہے. تیرے پاس اس کا محض درخت رہ جاتا ہے اور پھل جاتا رہتا ہے. اب تعالیٰ سوال کر کہ تجھ کو حال اور اپنے سامنے مقام نصیب فرمائے. اللہ سے مانگ لیں, تعالی سوال کر کہ تجھ کو حال اور اپنے سامنے مقام نصیب فرمائے. بس جب وہ تجھ کو یہ نصیب فرمائے, اب اس سے سوال کر اس کے مخفی رہنے کا. یہاں ذکر فکر تھوڑا سا انکشاف ہوتا ہے تو اچھلتا ہے بڑا, تو بڑے دعوے کرتا ہے کہ میں نے یہ دیکھا, میں نے یہ دیکھا, میں نے یہ دیکھا. یہاں کیا فرما رہے ہیں, اس کو کیا کر, ہم نے دیکھا. پچھلے دفعہ اخبار کا ذکر کیا, اجید المجید صاحب میرے محسن, زندگی بھر ہم میں ان کی زبان سے کبھی کوئی تذکرہ اس کے سنائی نہیں. حضرت سما دیتے کہ تم اس کے مقام پر نہیں جانتے. جو کچھ اس پر منکشف ہوتا ہے, سادہ زندگی, سادہ لباس, کبھی بھی نہیں. یہ اخفاء اتنا زبردست خبر. صاحب ادراک دیکھ رہے ہیں حضرت ہمارے نا, انہوں نے کبھی اظہار میں نہیں کیا. اس لیے عرض کیا تھا کہ جماعت میں ہم ساتھ چلے ہیں, بہت عرصہ ساتھ چلتے رہے. یہ آمد امیر کو نہیں پتا, پرانے سے جانتے تھے کہ کوئی ایسا امیر بن گیا تو نہیں پتا کہ کون ہے. وہ آتا ہے تو ساتھ ایسا بندہ ہے, کوئی نہ لباس سے نہ کسی طرح سے. ہاں جب ان کے ذمے کو کام لگتا تھا, میں نے پہلے بھی عرض کیا تھا, آپ کی پتہ چلتا تھا کوئی بندہ خاص ہے. متکلم بن گئے ہیں, حالانکہ متکلم میں ہمارے آج کل تبلیغ والے رٹے رٹے جملے بولتے ہیں نا, نہیں نہیں رٹے کے بلڈ نہیں ہوتے تھے, ان کے چہرے پر ایسی ہوتی تھی ایک بندہ چلا آتا تھا. یعنی واقعی جو ہے نا جیسے اندر سے بات نکلتی ہے نا محسوس ہوتی. تعلیم کی کتاب دے دی ہے, ہم پڑھتے ہیں, ہم بھی پڑھتے رہتے تھے کتابوں سے. ان کے پڑھنے کے انداز سے پتہ چلتا تھا یہ کوئی معمولی بندہ نہیں, بیان دے دیا کوئی دے دیا, ورنہ نہیں تو اپنا خاموش کھانا کھا رہے ہیں مزے سے, اپنا سو رہے ہیں, پڑھ رہے ہیں, اپنے معمولات معمولات بڑے تھے ان کے. ایک ان کے پاس کاپی تھی اس پر معمولات لکھے رہتے تھے نا, وہ ہر وقت ساتھ رہتی تھی. تو جو فارغ وقت ملا تو دعائیں تھی مختلف, جہاں سے جو ملی وہ کھینچے لگے رہتے. اپنے اوقات کی حفاظت کرتے تھے. اور رات کا معمول تم نے بہت دیکھا, بہت دیکھا, بلال پارک کے اندر دیکھا کہ لوگوں کے سونے کا انتظار ان کا اٹھنے کا. عشاء ہوتے ہی جیسی کتاب ختم ہوئی تو کھانا کھایا اور فوراً اپنے بستر. اب جب خسر پسر ختم ہوئی لوگوں کی اٹھ کے کھڑے ہو گئے, گھنٹہ گھنٹہ سجدے پھر میں نے خود ان کو دیکھا, میرے ساتھ بستر ہوگا. جب لوگوں کو اٹھنے کا وقت تہجد, وہ زمانہ تہجد پڑھتے تھے لوگ, تو یہ جلدی سے چادر لے کے پھر اذان پر جانا, انگڑائیاں لیتے اٹھتے. لگتا یہ کہ لوگوں نے سوتے دیکھا, اب اٹھتے دیکھا, درمیان کا کسی کو یہ اخوا, یعنی ظاہری بھی اخوا. وہ تو جو ہماری مشیرہ کی شادی ان کے بیٹے تھی تو مشیرہ گھر کے معبود آئے, جو ہم بھی عشاء کے بعد گھر آئے ہیں, تھوڑی سو کے بعد مسجد خاص ساری مسجد. تو وہ معمول ایسا ان کا بن چکا تھا. تو اس لیے ہم فرما رہے ہیں حق تعالیٰ سوال کر کہ تجھ کو حال اور اپنے سامنے مقام نصیب فرمائے. جن کو نصیب ہو گیا وہ فرما رہے ہیں جو نصیب, تو اب سوال اس کی مغفرت ہے, یہ مغفرت رکھ کے چلے گئے. آخری بات میں نے بتائی ہوئی آپ کو مجھ سے بیعت کی تجدید کی, اب یہ بتائیے یہ ہے نا بے نفسی, اتنی ضد کی, اتنی ضد کی, میں شرم کے مارے کہ تمہارا تمہارا کیا جاتا ہے, توبہ کرا دو, تمہارا کیا جاتا ہے, سمجھا ہی نہیں اپنے آپ کو, کچھ اپنے آپ کو سمجھا ہی نہیں, واقعی نہیں سمجھا کچھ. اس سے سوال کر کے مخفی رہنے کا, اس بات کا کہ تجھ کو اس میں سے کچھ بھی ظاہر کرنا پسند نہ آئے, چاہے ہی نہ ہے, بات تو پھر نکلے گی نا, جس کو چاہے گا نا ظاہر کرنا پسند نہ آئے. یہ کس سے کہہ رہے ہیں؟ اللہ سے سوال کر, یعنی یہ اندر سے اٹھتی ہے نا, نفس تو ساتھ لگا ہوا ہے نا, مطمئنہ بن جائے پھر بھی ڈڈی مارتا ہے, یہ پھر بھی کوشش کرتا ہے, کہتے پسند ہی نہیں. سوال کر اللہ سے مغفرت نے کس بات کا کہ تجھ کو اس میں سے کچھ بھی ظاہر کرنا پسند ہی نہ. کیوں کہ جب تو اپنے اور تعالی شانہ کے درمیانی احوال کا اظہار پسند کرے گا, یہ تیری ہلاکت کا سبب بن جائے گا. کتنی خطرناک بات فرما دی, اپنے آپ کو احوال اور اعمال پر مغرور ہونے سے بچا. اپنے آپ کو احوال اور اعمال پر مغرور ہونے سے بچا, کیوں کہ یہ دل کا نور بجانے والی اور اپنے صاحب کو حق تعالیٰ کی نظر سے گرا دینے والی چیز ہے. اللہ بچائے ہمیں بھی, یہ تربیت ہو رہی ہے جی, یہ تصوف کی روح ہے, یہ ہیں صوفی, اصل صوفی جو ہے. ہم ان کو لقب دے رہے ہیں نا اونچے اونچے جو نا, غوث العظم, پیران پیر, جو بھی ہے چلا آ رہا نا, وہ اپنے آپ کو ایسا اسی طرح پر جب تو حق اپنے اور تعالی شان کے درمیانی احوال کا اظہار پسند کرے گا, یہ تیری ہلاکت کا سبب بن جائے گا. اپنے آپ کو احوال اور اعمال پر مغرور ہونے سے بچا, کیوں کہ دل کا نور بجھانے والی اپنے صاحب کو حق تعالی کی نظروں میں گرا دینے والی چیز ہے. مخلوق کو واہ سنانے اور اس میں مقبولیت حاصل کرنے کی محبت سے بچ. ظاہر عجیب ہے اس کا. آج کا وائز کہے گا یہ کیا لوگوں نصیب نہ کریں گے, لیکن یہ کیا فرما رہے ہیں. الفاظ پر غور کرو. مخلوق کو وعظ سنانے اور اس میں مقبولیت حاصل کرنے کی محبت سے بچ. یہاں تو نفس تو چاہے گا کہ واہ واہ ہو, کچھ پتہ چلے, کچھ لوگ اس سے ہمارے ہیں کہ مخلوق کو وعظ سنانے اور اس میں مقبولیت حاصل کی محبت سے بچ. کیوں؟ یہ تیرے لیے مضر ہے, مفید نہیں ہے. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں جب تک تو اپنا اختیار اٹھا نہ لے اور قلب کی حیثیت سے تیرے پاس واز کرنے کا حکم حق تعالیٰ کی طرف سے پختہ حکم نہ آوے, اس وقت تک ایک کلمہ بھی زبان سے مت نکال. یہ ذرا اونچے درجے کی بات ہے. یہاں تبلیغ والے اعتراض کرتے ہیں کہ ایسا موقع ہو. اصل میں یہ بھی ایک غلط فہمی ہے. اللہ نکال دے, اللہ کا شکر ہے تبلیغ میں بھی اللہ نے بہت دور تک بڑوں کے پاس بیٹھنے کی توفیق عطا فرمائی. ہم نے وہ زمانہ خوب دیکھا ہے. اعلانیہ کہا جاتا تھا, پرانوں کے جوڑ میں ہدایت میں کہا جاتا تھا کہ لفظ تبلیغ سے دھوکے میں نہ پڑنا, یہ تبلیغ پڑ گیا رکھا نہیں گیا. تبلیغی جماعت نام پڑ گیا رکھا نہیں گیا. حضرت مولانا الیاس رحمۃ اللہ علیہ کے ملفوظات معائد ان کے پڑھنے کہیں ذکر نہیں تبلیغ کا. میری تحریک کہیں ذکر نہیں ہے. یہ بات میں پڑھا ہے. یہ جوڑ کے اوپر اکثر یہ بات بتائی جاتی تھی کہ یہ پڑ گیا ہے. حضرت سے پوچھا گیا کہ آپ کی تحریک کا کوئی نام ہونا چاہیے. نام نہیں تھا نا. ہر چیز کا نام ہوتا ہے, تحریک کا نام ہوتا ہے. ہمیں تو بغیر نام کے چلے گی. پھر جب بہت کہا میں اگر مجبور کیا جائے اور نام رکھے بغیر چارہ نہ رہے تو تحریک ایمان رکھ لینا. تحریک ایمان کو اپنے اندر لانے کی اور ایمان کو یاد کرانے کی تحریک. یہ ہم نے اپنے کام میں سنا. حجی دلواب صاحب سے پرانوں کو جوڑ دو, 74-75-76 میں اس کو نام. تو یہ تبلیغ میں جو بات کی جاتی, دعوت دی جاتی ہے, ہمیں تو خوب ہمارے اندر گھول کے ڈالی گئی تھی کہ یہ اپنا کان نزدیک ہے کہ میرے کان کے ذریعے میرے دل میں اترے. ہماری نیت کس کی ہو؟ دوسروں کو تختی بنائے, جیسے لکھتا ہے نا اس پر صاف کر دیتا ہے. لکھتا تھا کس لیے؟ تاکہ اپنے حافظے میں. باقی اس کا فائدہ اس کو بھی ہوتا ہے. یعنی ہمارا جذبہ کیا ہو وہی ہو. تو اس لیے یہاں, لیکن یہ اور اونچے درجے کی بات ہے کہ قلب کی حیثیت تیرے پاس واز کرنے کا تعالیٰ کی طرف سے پختہ حکم نہ آوے, اس وقت ایک کلمہ بھی زبان سے مت نکال. تو لوگوں کو اپنے گھر کی طرف کیسے بلاتا ہے حالانکہ تو نے ان کے لیے کھانا مہیا نہیں کیا؟ بس بھوکا رہنے کے لیے دعوت کا بلاوا دینا گویا ان کے ساتھ تمسخر کرنا. یہ حصہ کھانا نے مراد نہیں ہے. یعنی اپنے دل کو تو بنایا ہی نہیں ہے. وہ چیز اپنے اندر پیدا نہیں کی جو ان کو کھلانی ہے. تمسخر کرنا ہے. پہلے اپنے اوپر محنت کر, اپنے آپ کو بنا. تو لوگوں کو اپنے گھر کے کیسے بلاتا حالانکہ تو نے ان کے لیے کھانا مہیا نہیں کیا؟ بس بھوکا رہنے کے دعوت کا بلاوا دینا گویا ان کا تمسخر کرنا ہے. اس کام کو بنیاد کی ضرورت ہے کہ اول قلب صاف ہو, اس کے بعد تعمیر ہوگی کہ اعمال درست ہوں. اپنے قلب کی زمین کھودتا رہے یہاں تک کہ اس میں حکمت کے پانی کا چشمہ ابلنے لگے. اس کے بعد اخلاص اور مجاہدوں اور اعمال صالحہ سے تعمیر کر یہاں تک کہ تیرا مال اہلی شان تیار ہو جائے. پھر اس کے بعد لوگوں کو اس مال کی طرف بلائیو. اب اللہ سے سوال کر رہے ہیں، یا اللہ اپنے اخلاص کی روح سے، یا اللہ اپنے اخلاص کی روح سے ہمارے اعمال کے جسم کو زندگی بخش، اللہ سے سوال کر رہے ہیں، یا اللہ اپنے اخلاص کی روح سے، اخلاص اخلاص ہم بھی کہتے ہیں، اس کی روح مانگے اندر، اللہ سوال کر رہا ہمارے اعمال کے جسم کو زندگی بخش. جب مخلوق تیرے دل میں ہو تو مخلوق سے عدلت نشینی کو کیا فائدہ دے سکتی ہے؟ خلوت اختیار کر لی، تخلیق میں چلا گیا ہے، بیٹھا ہوا ہے، اور اندر کیا بھرا ہوا ہے؟ جب مخلوق تیرے دل میں ہو تو مخلوق سے عدلت نشینی تجھ کو کیا فائدہ دے سکتی ہے؟ نہیں، نہ تیری وقت نہ تیری عدلت نشینی کی وقت. جب تک تو خلوت میں ہو بیٹھا، در آن حالے کے مخلوق تیرے قلب میں گھسی ہوئی ہو، تو حق تعالیٰ کی انسیت کی موجودگی کے بغیر تو میں تنہا بیٹھا ہوا ہے جو بے سود ہے. حق تعالیٰ کی انسیت کے بغیر، انسیت کی موجودگی کے بغیر، یہ ساری باتیں ذوق کی ہیں. جب انس نصیب ہو جاتا ہے تو اس کی لذت ہے، اس کی حلاوت ہے، اسی کو فرما رہے ہیں. حق تعالیٰ کے ساتھ انسیت کی موجودگی کے بغیر تو میں تنہا بیٹھا ہوا جو بے سود ہے، بلکہ نفس اور شیطان خواہش تیرے ہم نشین ہے. خلوت تو ہے ہی نہیں، نفس شیطان خواہش تیرے نشین ہے کہ نفع چھوڑ کے نقصان پلے باندھ رہا ہے. جب تیرا قلب حق تعالیٰ سے مانوس ہوگا تو اگرچہ تو اپنے بال بچوں کنبا قبیلہ میں بھی ہو، پھر بھی مخلوق سے خلوت میں ہوگا. یہی ایک اصطلاح ہے نا، نقشبند کی اصطلاح میں سے، خلوت در انجمن، کہ سب میں ہے سب سے خالی. کل ایک ساتھی بیٹھے ہوئے تھے، بات ہم سے کر رہے تھے، ایک دم اٹھاتے تھے پھر رکھ دیتے تھے، پھر بات سن لی، پھر انہوں نے یا ساتھی دوسرے، میں نے کہا خلوت در انجمن تصوف اصطلاح کی تھی، آج کے زمانے میں سادہ آ رہی ہے اب وہ کام کر میں نہیں ہے بیٹھا یہ ہوا ہے نہیں ایسا ہے، یہ ہے تصوف کی یہ ویار ہو رہی ہے آج کو سادہ آ رہی ہے. آج کے موبائل میں بندہ بیٹھا ہوتا ہے مجلس کے اندر، آنکھیں ادھر بھی لگی ہوئی ہیں. حاجی عبد الوہاب صاحب رحمت اللہ علیہ، ایک موقع پر مجھے اچھی طرح یاد ہے، سامنے بیٹھا ہوا ہے مجھے دیکھ رہا ہے، یہاں نہیں ہے، بیٹھا بھی سامنے ہے مجھے دیکھ بھی رہا ہے، لیکن یہاں کہیں اور ہی پہنچا رہا ہے. یہ ہے یہاں ہی، یہاں ہی، یہاں اس کا عکس بتا رہے ہیں. جب دل کے اندر انسیت آ جاتی ہے، یہ ذوقی چیز ہے جی، جب تیرا قلب حق تعالیٰ سے مانوس ہوگا تو اگرچہ تو اپنے بال بچوں کنبا قبیلہ میں بھی ہو، پھر بھی مخلوق سے خلوت میں ہوگا. یہ الفاظ ہیں، اللہ سے مانگے اللہ کو چاشنی ہمیں بھی دے دے. یہ ناممکن نہیں ہے، یہ جو فرما رہے ہیں یہ چکھ کے فرما رہے ہیں، دیکھ کے فرما رہے ہیں. جب انس تیرے قلب میں جاگزین ہو جائے گا، تیرے وجود کی دیواروں کو منہدم، تیری بصیرت کی آنکھ کو بینا بنا دے گا، بس تو حق تعالی کے فضل و فعل کو دیکھے گا. یہ ہے تصفیہ، یہ ہے دل کی صفائی. جب انس کس کے ساتھ؟ اللہ کے ساتھ. تیرے قلب میں جاگزین ہوگا जागृति हो जाएगा तो तेरे वजूद की दीवारों को कौन खाते, मैं ही है ना, मेरा सैम, मेरा हाल। इन तसव्वुफ में फिर ये भी बड़ा होता है ना, मैं। लेकिन जब हक तआला का उन्स, ये शौक की चीज है, तेरे कल में जागजी होगा तो सबसे पहले क्या होगा, तेरे वजूद की दीवारों को क्या करेगा, ये मैं कदम में देखे हैं, पता चलता ही नहीं, समझते ही नहीं अपने आप। वरना सीखा तो मेरे दो मरबी में अक्सर किया करता हूं, मक्की मस्जिद के अंदर जोहर के बाद इज्तिमा के मौके ऊपर पुरानों की छत पर पुरानों का जमा किया था, मैं लेके जा रहा था, रश, लोग जा रहे, वरना सही खान साहब भी, मैं था ना, तो मैंने ऐसे बाबू कर लिए किस लिए, बिल्कुल माशाल्लाह हड्डियां थी उनकी ज्यादा, और लोग अपने धुन में जा रहे थे, जिनको पता होता तो टटक जाते थे पीछे, जिनको नहीं पता दौड़ लगी हुई है ना, तो मुझे इस खदशे में कहते को कोई, इसलिए मैंने खदरे जी मुझे देखा तो बच्चों की तरह छलांगे लगाते लगाते जितना दो दो चुटिया फैला के मुझे बड़ी हंसी आई, कोई है अपने आप को कि मैं कुछ ये है बिल्कुल वाकई, जैसे बच्चे नहीं हम करते रहे बचपन में दो दो बिल्कुल लगाते, हालांकि माशाल्लाह अल्लाह ने जो उनको मुकाम दिया था मौलाना इलियास रहमतुल्लाह अलैह की बराह रास्त सोबत उठाई हुई, और फिर मुबशरात तो इतने थे हजरत के पास जो है ना, जो अरबों के डायरियां दो भर गई थी, हजरत समाते थे बाकी हिंदी जो लोग हैं ना इनके ख्वाबात को मैं अहमियत नहीं देता, अरबों के उनसे लुखवा लेते थे डायरी पे लिखते, सुनाता था ना, दो डायरियां भर गई थी, अल्लाह ने दिखाई उनको हजरत के वो लुखा लेते थे, और भी थे लेकिन कहते मुझे इनके इनका अजीब बात भी फरमाई कि अरबों के लुखा लेते हैं और हिंदू पाकिस्तान वालों के उनको नहीं मैं अहमियत देता, तलवीस है ना यहाँ पर, तो वो माशाल्लाह खालिस है, एक अरब ने उसी में से एक ने बताया था, मैं अल्लाह से हज कर लिए आया था कि दूसरे अरब मुल्क से मुझे याद नहीं कहीं, अल्लाह से सवाल कर रहा था जो खास खास बंदा है मेरी इसकी मुलाकात करा दे, तो ख्वाब में दिखाया गया, तो अब तवाफ करते हैं नजर आ गए, वो तो बिछा जाए उनके सामने, क्योंकि सवाल किया था दिखाया गया था, लेकिन हजरत की जिंदगी पे आप गौर करें तो माशाल्लाह ऐसी याराना की मजलिस हैं, ऐसी बातें बात का तो हैरान हो जाता, लतीफे हो रहे हैं, हंस रहे हैं, हंसा रहे हैं, हम भी लोटपोट हो रहे हैं, लगता ही नहीं है कि ये कोई इतने बड़े, लेकिन रात का उनका जो अल्लाह ने मौका दिया अल्हम्दुलिल्लाह बहुत बात का राइट में अकेले मैं और उनका, अखीर उम्र में जो कि जोफ था पेशाब की तकलीफ थी, जब पेशाब को हाजत हुई तो वजू करके निकले वाशरूम से ना, और उसको करना शुरू कर दिया, अभी उठ जाता था हम भी, फिर बैठे हैं तस्वीर लेकर ही बैठे हैं, बैठे हैं तो उन्स हासिल है, लेकिन वजूद की दीवारें क्या हो गई हैं, लेकिन जब हासिल हो इसे, जब उन्स तेरे कल्ब में जागजी हो, मांगो अल्लाह से इस उन्स की लज्जत से आशनाई पास होगा, हमें तो है इससे उन्स है, इससे उन्स है, बीवी से उन्स है, बच्चों से उन्स है, मनसब से उन्स है, इज्जत से उन्स है, लोगों की मुतवजे होने से उन्स है, अल्लाह से, इसलिए फरमा रहे हैं जब उन्स तेरे कल्ब में जागजी हो जाएगा तेरे वजूद की दीवारों को मुनहदिम, अब वजूद की दीवारें मुनहदिम हो गई, तेरी बसीरत की आंख को बीना बना देगा, ये आंख नहीं बसीरत की आंख, वही दिल के अंदर है, बस जब वो बीना होगा ना, वो नजर खुलेगी, फताला के फजल और फेल को देखेगा, یہی مقصود ہے. تصوف سے تصفیہ تو یہی مقصود ہے. ہر چیز میں، ہر عمل میں، ہر آن، ہر حال میں اس کا فعل نظر آئے، فاعل حقیقی وہ ہے، اس کا فضل نظر آئے اور دوسروں کو چھوڑ کو اسی سے راضی ہوگا. یہ لوگ راضی ہو جائیں نا، یہ میرے خلاف نہ کچھ بات کریں، تو کرتا تو پریشان ہو جاتا ہے کہ میرے خلاف، اس کو سمجھانا تھا. دوسروں کو چھوڑ کر اسی سے راضی ہوگا. آگے فرماتے ہیں، جو شخص سلوک کے احوال میں سے کسی حال میں ہو کہ شریعت کا پابند بھی رہے اور نہ اس حال سے اونچے حال کا متمنی ہو، نہ نیچے حال کا، نہ اس کے زوال کا، نہ بقا کا، تو بے شک رضا و موافقت و بندگی کی شرط اس کو حاصل ہو گئی ہے. حضرت کا عجیب معاملہ ہے، ہم پڑھتے تو رہتے ہیں نا، بار بار پڑھتے ہیں نا، کیونکہ ہر مجمع میں ہر قسم کے لوگ تھے، ہزاروں کا مجمع ہوتا، رجال و غیاب بھی بہت ہوتے تھے. آج یہ مجید صاحب سنا کرتے ہیں کیونکہ وہ بہت سناتے تھے ان کے تعلق سے، رجال و غیاب بہت ہوتے تھے. کیا فرما رہے ہیں؟ پہلی بات تو آ گئی نا، جب انس تیرے قلب میں جاگزی ہو جائے گا، تیرے وجود کی دیواروں کو منہدم، تیری بصیرت دل کی آنکھ کو بینا بنا دے گا، پس تو حق تعالیٰ کے فضل و فعل کو دیکھے گا اور دوسروں کو چھوڑ کر اسی سے راضی ہوگا. جو شخص سلوک کے احوال میں سے کسی حال میں، سلوک تو سمجھ گیا نا، کسی حال میں کہ شریعت کا پابند بھی رہے، یہ بات یہ حضرت کے ہر واز میں کئی جگہ ملے گی. آج کا جہل صوفی کہتا شریعت اور ہے، طریقوں تو رہا ہے، یہ معرفتیاں گلنا نہیں، پتہ نہیں بے وقوف کیا کچھ کہتے رہتے ہیں. اور یہ کیا کہتے ہیں، یہ صاحب طریقت ہیں، صاحب شریعت نہیں ہے. شریعت کا پابند بھی رہے، کسی حال میں بھی ہو، نہ اس حال سے اونچے حال کا متمنی ہو کہ مجھے اور وہ ملے، ہیں، نہ نیچے حال کا، نہ اس کے زوال کا، نہ بقا کا، نہ بقا کا، تو بے شک رضا اور موافقت، تو بے شک رضا اور موافقت اور بندگی کی شرط اس کو حاصل ہو گئی. یہ چیزیں کچھ ہماری عقول سے والا ہے، ابھی ہماری عقل پہنچی نہیں ہے، ہمارا نفس پہ اعتراض کرے گا کہ بقا کی کیوں نہ کرے، اتنا اچھا حال ملا ہوا تو باقی تو رہے نا. یعنی جو اپنے آپ کو بالکل سپرد کر دیتا ہے، تفویض، حضرت ہمارے تفویض میں، تفویض میں راحت بڑی ہے، حضرت صاحب تفویض تھے نا، تفویض میں جس حال میں اللہ رکھا ہے نا، وہ پھر آگے. لیکن دیکھیں پہلے کیا بات کی، جو شخص سلوک کے احوال میں سے کسی حال میں ہو کہ شریعت کا پابند بھی رہے، اصل چیز یہ ہے، یہ نہیں کہ حال سے مغلوب ہو کر شریعت ہی گئی، پابند بھی رہے، نہ اس حال سے اونچے حال کا متمنی ہو، سن سن کر لوگوں کو دیکھے کہ ہاں یہ اتنے آ جاؤ میں بھی حاصل کر رہا ہوں، نہیں یہ تمنا نہیں کرے گا، نہ نیچے حال کا، نہ اس کے زوال کا، نہ بقا کا، تو بے شک رضا موافقت بندگی کی شرط اس کو حاصل ہو گئی. یہ ہوا غلام بن گیا، سچا غلام بن گیا. غلام کا کوئی استحقاق نہیں ہوتا، اصل میں غلامی کا زمانہ گئے، زمانہ گزر گیا، ذہنوں سے نکل گیا. آج تو نوکری کا زمانہ ہے، ملنا چاہیے، ہونا چاہیے، جی نمازیں پڑھتے ہیں، جی ہم تو زکات بھی دیتے ہیں، جی ہم یہ بھی کرتے ہیں، ہمارے مسئلے حل نہیں ہوتے. یہ کیا ہے، نوکر ہے، کام کیا ہے، ملنا چاہیے نا. غلام کا استحقاق یا غلامی سکھا رہے ہیں یا ابیت سکھا رہے ہیں کہ اس کو پھر یہ حالت حاصل ہوگی. تجھ پر افسوس، جھوٹ مت بول، تو دعویٰ تو حصول رضا کا کرتا ہے کہ مجھے رضا حاصل ہو گئی ہے، اور تیری حالت یہ ہے एक मच्छर, एक नवाला, एक बाघ, एक जरा सी आबरू में कमी तुझको तो मुस्कैर कर देती है कि हाय वावेला मचाने लगता है, लाल पीला होकर इधर उधर शिकायतें करता रहता है। अब देखिए हजार साल पहले की बातें हैं, आज भी ऐसा ही हो रहा है, नहीं हो रहा है। मुझ पर अफसोस, झूठ मत बोल, तू दावा तो हुसूल रज़ा का करता है, हालत तेरी है कि एक मच्छर और एक नवाला और एक बात और एक जरा सी आबरू में कमी तुझको मुतहजर कर देती है कि हाय वावेला मचाने लगता है और लाल पीला होकर इधर उधर शिकायतें करता फिरता है। झूठ मत बोल, मैं ना तेरी झूठी बात सुनूंगा ना इसको मल करूंगा। अल्लाह ने चूंकि साहिब दराज थे ना, सलाहियत दी थी ना, महसूस कर लेते थे ना, मैं उस पर अमल करूंगा ना, इस पर तुझको सच्चा समझूंगा। मखलूक में चंद ही अफराद होते हैं जिनके कुलूब की तरफ वही की जाती है, ये वही वो नहीं है। उसामा नूर साहब बैठे हैं ना हमारे पास, इन्होंने सवाल किया था, तशफी होगी अल्हम्दुलिल्लाह, बात का लफज एक ही होता है। मैंने आपको जवाब में वो बातें सारी मेरे सामने थी, नहीं भेजी मैं तो मौलवियों को मौलवी समझाएंगे। 73 में जो कुरान मैंने पहले तर्जमान और कुरान जो पढ़ा, जिससे मेरा मिलान दीन की तरह हुआ, उसमें ये सारी बातें हजरत ने वही की किस्म में बयान की थी, मेरे सामने थी। मैंने तो अपने सादे अल्फाज में समझाने की कोशिश की ना, फिर मालूम महमूद अशरफ साहब ने माशाल्लाह सारा तफसील से बता दिया ना, तो इसलिए वही के बाद से मैं नहीं ये वही के वो खास है ना, जो वही जो अल्लाह के नबी पर आती है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम, उस पर जो गूंज, ये सही नफी शाह सदिक साहब थी यहाँ पर, वो बता रहे थे मजलिस मौजूद थे, हजरत से अंदाज से बताया कि दिल में गड़ गई हमारे बात ये कि उसकी हिफाजत अल्लाह ने ऐसे की है, जरस जैक ऐसी गूंज होती हैबतनाक कि हवा खारिज हो जाती थी शयातीन की, कहीं क्यों आते थे ताकि मिलावट ना हो सके। खास जैसा गुजूल हो रहा है ना, खास खास आ रहा है ना, उसको तो ऐसे महफूज रखा जाता था कि उसमें कोई करीब ऐसी जोरदार कह सके, ऐसे अंदाज से कहते वो, जब वो बात कर किसी ने ऐसे कहा कि मैंने ऐसे देखा, कहते छोड़ो छोड़ो हमने सुनी हुई हो, हजरत से सुनी बात यह है ना कि वो तो है, उसका बदल तो हो सकता कोई, आज किसी का इल्हाम, किसी का कश्यप, किसी का विजदान उस सामने कोई हैसियत नहीं, लेकिन ये कभी कभी मखलूक पर चंद अफराद होते हैं जिनके कुलूब की तरफ वही की जाती है, यानी उनमें वो कलिमात डाल दिए जाते हैं जो उन्हीं के लिए मखसूस है। और वजाहत हो गई जो उन्हीं के लिए मखसूस है कि उनको हर अमर की भलाई से वाकिफ करा दिया जाता है, उससे उनको ठहरा दिया जाता है। लेकिन क्या चाहती सर नादरन, इसलिए नादर कल मादून, मखलूक में इस मुनाफे को बता रहे, तुझको सच्चा नहीं समझूंगा, तो आगे बता रहे कि तू झूठ बोलता है, मुझे राह हासिल हो गई है। मखलूक में चंद अफराद ही होते हैं जिनके कुलूब की तरफ वही की जाती, यानी उनमें वो कलेमात डाल दिए जाते हैं जो उनके लिए मखसूस है। इसलिए कहते हैं कि किसी का ख्वाब, किसी का इल्हाम, किसी का विजदान, ये राई के लिए, तरबियत के लिए है, दूसरों के लिए जो देखने वाला है ना, वो ख्वाब जो भी है उसके लिए, दूसरों के लिए नहीं। हम समझते थे ख्वाब रखो, बयान ना किया करो। हुआ यह है कि एक दफा जमात में चल रहा था, तो दोनों काम करते, छुट्टी आया हुआ था, तो झंग के एक थे बुजुर्ग, एयरपोर्ट की मस्जिद के खतीब थे वो, तो वो मुझे जमात में साथ चल रहे थे। मैंने ख्वाब देखा, हमारा आरिफदार का घर है, पुराना घर था, उसमें शतीर थे बड़े बड़े, दो के जमाने के बनवा था, थे वो उसमें छोटे छोटे बाले थे, फिर ऊपर पहले तो लकड़ी थी, उनकी टाइलें लगा दी गई, तो शतीर थे दो बड़े बड़े, कमरा बहुत बड़ा था, दो शतीर थे बड़े, वो शतीर जो है ना मेरे ऊपर आके गिरा, ख्वाब में देखा। मैं नहीं हूं, बुजुर्ग थे और साहब नस्बत भी थे, उनसे ख्वाब की तारीफ, कहते रूहानी में इतना नुकसान हो गया, जो चोट लगी जख्मी हुआ ना, मैं ऊपर से गिरा है ना, तो रूहानियत में शतीर गिरा ना, छत का ना नुकसान हो गया। हम मुस्तफार करते रहे अल्लाह से, लेकिन एक था ख्वाब की ताबीर के लिए समझ कर हजरत के पास जब आके मैं अर्ज किया, उनसे ख्वाब क्यों बयान किया थे साहब ने, एक बहुत ऊंचा मुकाम था, आपकी रसाई नहीं चलना आपके पास भेज दिया, देखो उसका उसका हो गया उधर क्या किया रानियत में नुकसान हो गया, इधर गया कि बहुत ऊंचे मकाम पर आपकी हिम्मत भी अल्लाह ने आपके पास वो शतीब बड़ा सा पीछे आ गया, तो भारी चीज आई तो कुछ थोड़ी सी तो उसमें अजीब चीज है ये। फिर नसीहत की हर एक को ना बयान करना है। उस मौके पर फरमाया जब मलका ज़ुबैदा ने ख्वाब देखा था, मशहूर वाक्य है ना उनके ख्वाब का, सुना हुआ आपने ना, परेशान हो गए, शर्म की बात थी उस ख्वाब में तस्करा करना किसी से, तो बांदी को भेजा के जाके पूछ करा इनसे, उस जमाने में जो मोहब्बर थे बड़े मशहूर है, वो बांदी गई ख्वाब सुनाया, उन्होंने कहा तेरा नहीं है ये घर मेरा ना बताना, सुनते का तेरा ख्वाब नहीं हो सकता, डर के भागी आके बताया, हौसला हो गया, ख्वाब भी कोई बुरी चीज नहीं है, फिर भेजा के मेरा है, फिर मैं कि अल्लाह पाक ऐसा काम लेंगे इंसान में इसको फायदा पहुंचेगा, मेरे से पैदा फिर वो हो जाए ना वो उसी की तरह, तो हजरत यही बात फरमाया ना कि हर शरीफ से ख्वाब मुआब्बर, हजरत मुआब्बर थे, ये ताबीर फन है, मैं मुझसे पूछता मैं नहीं, मैं ख्वाब कर, ये फरमाया कि थोड़ा तौकुफ करो दिल में आ जाए, तो मैंने फिर बता दो फिर किसी को जिसपुर जाने, लेकिन बता देता मैं मुआब्बर तफसील तफसील उनकी, हाजी साहब का हाजी रंजीत साहब भी माशाल्लाह मुआब्बर तफसील एक एक जज की उनकी। हाँ तो यहाँ यहाँ बात आ गई ना कि मखलूक में चंद ही लोग होते हैं हैं कि जिनके कुलूब की तरफ वही की जाती है, यानी इनमें कलिमात डाल दिए जाते हैं जो उन्हीं के लिए मखसूस हैं, और कि उनको हर अमर की भलाई से वाकिफ कर दिया जाता है, उससे उनको ठहरा दिया जाता है। ऐसा क्यों ना हो जबकि वो रसूल सल्लल्लाहु अलैहि वसल्लम के अकवाल अफाल में आप सल्लल्लाहु अलैहि वसल्लम के कदम ब कदम हैं, अभी आ गई ना हटकर शरीयत से नहीं है, हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम हटकर कोई रास्ता अल्लाह तक हरगिज हरगिज नहीं ले जाता, कितना दावा करे कितने शोबे दिखाए कितने खवारक जाहिर हो, अल्लाह के ये कलिमात जो डाले जाते हैं जो कुलूब की वही की जाती है जो मखसूस हैं 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 और उनको हर अमर की भलाई से वाकिफ कर दिया जाता है उसको ठहरा दिया जाता है, ऐसा क्यों ना हो जबकि वो रसूल सल्लल्लाहु अलैहि वसल्लम के अकवाल अफाल में आपके कदम ब कदम है। आ हजरत सल्लल्लाहु अलैहि वसल्लम पर तो वही का नजूल जाहिर होता था और इनके कुलूब पर बातिन होता है, क्यों ये आपके वारिस हैं, और जो कुछ भी आपने उनको हुक्म फरमाया था उसमें आपके ताबे हैं। अगर तू चाहता है कि ये मुताबिक तेरे लिए भी सही हो जाए तो मौत को कसर याद कर, मौत को कसर याद किया कर, क्योंकि मौत को याद करना तेरे नफ्स तेरी ख्वाहिश तेरे शैतान के मुकाबले पर और तेरी दुनिया से यकसू हो जाने पर तेरी मदद करेगा। अब तरबियत हो रही है और जिस शख्स ने मौत से भी नसीहत ना पाई तो उसको नसीहत करने की कोई सबील नहीं है। जिस शख्स ने मौत से भी नसीहत ना पाई उसको नसीहत करने की कोई सबील। जनाब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि नसीहत करने को मौत ही काफी है। फाफिल बहुत है वो आयजा है। तेरा मकसूम खातू रगबत करे या बेरगबती तेरे पास ही आ जाएगा। कर बात तो आगे भी चलेगी, तो अल्लाह से मांगे कि अल्लाह हमें भी इसकी तमन्ना करने वाले ही बना दे। चल तो रहे हम भी लेकिन सामने मकसूद रहे। ये जिक्र इसलिए है ताकि दिल के अंदर ये शफाफत आए, ये लताफत आए, ये पाकीजगी आए, दिल के अंदर से अलाइशें निकलें। चाहेंगे तो निकलेंगी, निकलेंगी तो अगली बातें फिर शुरू होंगी। ये तो बहुत ऊंचे दर्जे की बातें हैं। इब्तदा अल्लाह के जिक्र की कसरत से ही है और जिक्र से दिल की इसलाह का रास्ता मामून और महफूज है। और भी है और फिर खास तौर पर यह जिक्र कल्बी जिक्र है, सारे मनसूस है, ये मनसूस है और आसान भी है। तो अल्लाह का शुक्र अदा करें कि अल्लाह ने ऐसे सिलसिले से ताल्लुक अता फरमाया जिसके अंदर शरीयत का इत्तबा ही है, इसके बगैर गुजारा ही नहीं है। पहले दिन से सबक इसी का है, इसी पर आना है, इसी पर खत्म होना है। तो दिल के अंदर ये इस्तेदाद आए, ये सलाहियत आए, दिल उसकी तरफ मुतवज्जे रहे हर आन हर घड़ी, इसके लिए एक तरीका तरीका जिक्र कल्बी भी है, इसका मुसरफ हुक्म भी है। वस्कु रब्बा का फी नफसे का तदर्रुम व खीफतन व दून और जहर मिन अल कौल बिल गुदुव वल आसाल वला तकुम मिन अल गाफिल। फरमाया जा रहा है अपने रब को अपने जी में याद कर, अपने दिल में आजजी के साथ पुकारे बगैर चुटके चुप, सुबह भी याद कर, शाम भी याद कर, कसरत से याद कर, गाफली में से ना। तो दिल को गफलत से बेदार करने का कुरान एक इलाज ये भी बता रहा है कि दिल में चुपके चुपके कसरत से अल्लाह की याद बसा लो। अल्लाह फरमा रहे हैं मुझे याद करोगे मैं भी तुम्हें याद रखूंगा। हमारा याद करना अल्लाह के नाम के साथ है, अल्लाह पाक का मुतवज्जे होना उसकी रहमत का नजूल है, नाम के साथ वज़्क्रिस्म रब्बी का वह तबत्तल एलेही तब्दीला, रब को उसके नाम से याद करो तबत्तल के साथ। यानी ये जो सलाहियत है अभी हमने पढ़ी जितनी बातें जो है ना, ये सलाहियत है जो अपने अंदर से नफसानियत को दबा दे, माहौल की गंदी फसाओं से हमें पाक कर दे। ये चलते फिरते छोटे जिक्र से नहीं होगा, इसको मुस्तकिल मजाजी के साथ अल्लाह से मांग कर कुछ वक्त मुकर्रर करके अपने दिल पे जब इसको रचाने बसाने की कशमश करेंगे। तबारा कस्म रब्बी का इसम बड़ा मुतबर्रक है, इसका तबर्रुक मिलेगा। तो ये एक तसव्वुर की मशक है कि तसव्वुर से दिल पर लफ्ज अल्लाह लिखना या लिखा हुआ तसव्वुर करना जैसे आसान हो, जिस रंग में हमारे ये भी नहीं बात देते हैं रंग, किस रंग वाला करो, हमारे यहाँ नहीं, हजरत ने बड़े आसान कर दिया, जिसमें जिसका जिसका दिल लगता है वो इस रंग करो। और इरादे के साथ तकरार अल्लाह अल्लाह इतनी दफा ये नाम लेंगे मुबारक बरकत आएगी। बरकत यही है कि दिल का मैदान अल्लाह के अताअत से बढ़ता चला, नाफरमानी छटता चला जाएगा। तो अल्लाह से मांगे जिससे मकसूद है दिल में शफाफत लताफत पाकीजगी कुव्वत हिम्मत अल्लाह में अता फरमा देगी। अब थोड़ी देर मश कर लें इसके, अल्लाह के मुबारक नाम को तसव्वुर करते हुए अपने इरादे से दिल के अंदर इसकी तकरार है। थोड़ी देर इसकी मश कर लो।
وعلى آل سيدنا ومولانا محمد وأصحاب سيدنا ومولانا محمد بعدد كل ذرة من أبقى الله. يا أول الأولين يا آخر الآخرين يا ذا الجلال المتين يا راحم المساكين يا أرحم الراحمين يا حي يا قيوم لا إله إلا أنت برحمتك نستغيث أصلح لنا شأننا كله ولا تكلنا إلى أنفسنا طرفة عين. اللهم لك الحمد وإليك المشتكى وبك المستغاث وأنت المستعان لا حول ولا قوة إلا بالله العلي العظيم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. اللهم ارزقنا حبك وحب من يحبك وحب عمل يبلغنا إلى حبك. اللهم طهر قلوبنا عن النفاق. اللهم طهر قلوبنا من غيرنا ونظر قلوبنا بنور المعرفة واليقين. اللهم سلمنا وسلم ديننا وسلم إيماننا وسلم إسلامنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم إنا نسألك سعادة الدارين ونعوذ بك من شقاوة الدارين. اللهم إنا نسألك من خير ما سألك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذك منه نبيك وحبيبك محمد صلى الله عليه وسلم. وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وصحبه أجمعين برحمته.